श्रुति संवेग, श्रुति संवेग, श्रुति संवेग।
www.aakarpost.com
उज्यालो 90 नेटवर्क को कार्यक्रम श्रुति संवेग बाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति 9 बजेको नेपाल खबरपछि प्रस्तुत गरिने कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूको उत्कृष्ट गद्यहरू वाचन गर्छौ। श्रुति सम्वेगको शुक्रबारको श्रृंखलामा हामी आजदेखि विष्णुकुमारी वाइवा अर्थात पारिजातको उपन्यास शिरीषको फूल पढ्दैछौ। 2022 सालको मदन पुरस्कार प्राप्त उपन्यास शिरीषको फूललाई आजदेखि प्रत्येक शुक्रबार श्रृंखलाबद्ध रूपमा प्रस्तुत गरिनेछ। शिरीषको फूल उपन्याससँगै यस पुस्तकमा शंकर लामिछानेले लेख्नु भएको भूमिका पनि उत्तिकै चर्चा हुने गरेको छ। उपन्यासको पूरै वाचन सकेपछि हामी पुस्तकको भूमिका पनि सुनाउनेछौ। शिरीषको फूलको पहिलो अंक अब शुरूको पृष्ठबाट वाचन हुँदैछ।
बारमा तेस्रो पटक भेट भएपछि उसले मलाई आफ्नो घर विशालनगरमा निम्ति आयो। उसको घर शिरीषका रूखहरूले घेरेको क्याम्पभित्र रहेछ। हामी त्यहाँ पुग्दा मध्याह भएको थियो र ठिक त्यही याम जहिले यी रूखहरूले आफूलाई निलै बनाएर फुलाउँदछन्। घरको दायाँपट्टि ग्यारेज जस्तोमा एउटा पुरानो मोडेलको निजी मोटर राखिएको थियो। अलिक पर धेरै पञ्चरङ्गी फूलहरू बगल लगाएर फुलाइएका, बीचमा एक चोकटा हरियो चौर निला शिरीषका फूलहरूले झण्डै छोपिएको, ठिक त्यसै बीचमा मैले एउटी स्वास्नी मान्छे देखेँ, 26 वर्षकी। मेरो साथीले थाहा नपाउँदै मैले उसको रूपरङ्ग, लुगा लगाई, उचाई, मोटाई, हेराई, हिँडाई सबै पत्तो लगाए। सेतो साडी, सेतो ठुटे चोलो, लामो खुला केस, नराम्री भन्न नसकिने थिए ऊ। उसले हामीलाई हेरी त्यही निधार खुम्च्याएर त्यसपछि उत्सुकता नदेखाएरै ऊ इनारतिर लागे। म पनि उत्सुकतावश हेरिरहने मान्छे होइन, ममा केही विशेषता छैन, मेरो साथी भन्दै गइरहेको थियो। घर त अनकन्टारमा छ तर असुविस्ता केही छैन हो भन्दा भन्दै हामी मूल ढोकामा आइपुग्यौं। निलो फूल र एउटी स्वास्नी मान्छे मेरो आँखाबाट ओझेल भइसकेका थिए। ऊ भन्दै थियो यो तल्लो तला पनि बस्न लागेको छ तर यहाँ कोही बस्दैन, खाली छ। हामी भर्याङ उक्लन लागिसकेका थियौं। दोस्रो तल्लाको मटानको झ्यालनेर मैले अर्की स्वास्नी मान्छे देखेँ, 16 वर्षकी। स्वास्नी मान्छेको उमेर पत्तो लगाउनु मेरो निम्ति कुनै समस्या होइन। ऊ केही अध्यारो रोगनको तर आकर्षक टाइट कुर्था सुरुवालमा थिए। केही हतारिँदै ओर्लेर गई, मैले आँखा मात्र घुमाएर उसको आकर्षक नितम्बलाई हेरिरहे। यस स्थितिलाई आँखाभरि टिप्न नपाउँदै हामी दोस्रो तलाको मटान पार गरेर तेस्रो तलामा आइपुग्यौं। मेरो आँखाबाट एउटा झ्याल र एउटा आकर्षक नितम्ब ओझेल भइसकेको थियो। हामी छेउको ढोका खोलेर एउटा सुसज्जित ठूलो कोठाभित्र पस्यौं। केही ठूल्ठूला कोचहरू, केही ठूल्ठूला तस्विरहरू, बीचमा सिंहमर्मरको गोलो टेबलमाथि झ्याममा पारेर शिरीषको फूल एउटा फूलदानमा सजाइएको थियो। फूलदान देख्न साथ मैले झट्ट चौरको एक टुक्रामाथि हिँडिरहेको दुईवटा खुट्टाको सम्झना गरे। यो फूलदान अवश्य तीनै हातहरूले भरिएको हुनुपर्छ। कोटामा एक प्रकारको रमाइलो व्याप्त थियो। ऊ आफ्नै सिलसिलामा भन्दै गरेको थियो, हामी जहान थोरै छौं, चुरोट लिनुहोस्, मेरो मुवा हुनुहुन्छ, बुबाको स्वर्गीय भएको धेरै भइसक्यो, मुवा पनि मधेस जानुभएको छ, घरमा अहिले हामी 4 जना मात्र छौं, नोकर चाकर बाहेक। मैले अड्कल लगाए, एउटा शिरीषको फूल, एउटा मटानको झ्याल, एउटा यिनै आफै र अर्को अर्को को, यिनी त अविवाहित हुन्। चुरुटको धुवामा उत्सुकता रिङ्गिँदै मेरो वरिपरि तथा उसको वरिपरि घुमिरहेको थियो। झ्यालबाट उसको पर्खालको छेउछाउमा लगाइएका शिरीषका निला निला फूलहरू हावामा हल्लिरहेका थिए र यिनैको फेद फेदमा अरू कोही सायद। ऊ भन्दै थियो मुवा बाहेक मेरा 3 जना बहिनी छन्। उत्सुकताको एउटा लहर समाप्त भयो। मैले कानको नसालाई केही टड्काहरू राखे।
गुलाबी चुनरिया रे
अघि फुलबारीमा उता गइरहेकी थिए ऊ मेरी बहिनी, उसको नाउँ मुजुरा हो। मुजुरा मैले मनमनमा दोहोऱ्याएँ। मान्छे अनुसारको नाउँ पनि मिठो। उसलाई अक्षर ज्ञान दिएको छ, घरमै बस्छे, विवाह भएको छैन। मैले एउटा सुखको अनुभव गरेँ। ऊ भन्दै थियो, मेरी माइली बहिनी, मेरो नाउँ सकम्बरी। बुलेट फड्केको जस्तो आवाज साथ ढोकामा अर्की स्वास्नी मान्छे देखा परी। 24 वर्षकी मैले तर्सेर ढोकामा हेरेँ। पाँच फुट 3 इन्च जति अग्ली सेती बेपत्ताको दुब्लो शरीरमा अस्वाभाविक उठेको छाती, कोप्चो र कालो र चम्किलो आँखामा रोल्ड गोल्डको फ्रेम भएको चस्मा लगाएकी, पुरानो हिब्रू सिपाहीहरूको जस्तो 1 इन्च 1.5 इन्चको हिसाबले छाँटेर मुडु ल्याएको बालभित्र सानो सेतो कानमा कालो ढुङ्गाको टप लगाएकी, भित्रपछि स्थिति जाम पर्यो। नाउँमा, व्यवहारमा, रूपरङ्गमा पाइलै पछि हाँस्नुपर्ने मेरो खित्कामा पनि जाम पर्यो। जम्मा मिलाएर म हाँस्न पनि सकिनँ, केही पनि गर्न सकिनँ। मेरो साथीले लाज अनुभव गरेको मैले प्रष्ट देखिसकेको थिएँ। केही रातो भएर लाज पचाउँदै उसले भन्यो, यो मेरी बहिनी आइएमा फर्स्ट डिभिजनमा आई र यता शारीरिक कमजोरीले गर्दा घरमा बसेकी छ। उसले नाउँ बताइदिएन र मैले लगत्तै बिर्सी पनि हालेँ। नमस्ते, मैले टाउको उठाएर हेर्दा ऊ आफ्ना झिना सेता औँलाहरूले अभिवादन बनाएर मलाई ठिक चुलबुले बिरालीका जस्ता झिस्क्याउने आँखाहरूले हेरिरहेकी थिए। संगमरमरको टेबुलमाथि राखिएको क्याप्सन चुरुटको बट्टाबाट 2 वटा चुरुट झिकेर ऊ लमक लमक ढोकातिर गई। स्थिति अझ ठेकानमा आइपुगेको थिएन। मेरो साथीले सायद सबै आकस्मिकताहरूलाई ढाकछोप गर्नैको उद्देश्यले ऊ ढोकामा पुग्दा पछिबाट बोलायो, बरी चिया लिएर आउनु। कुन्नी के बरी, कस्तो बरी, परिचयको क्रमशः आइरहेको सिलसिलामा एउटा पहिरो भत्काएर गई बरी। उसलाई सम्झिन अब छुट्टै समय चाहिन्छ, यहाँ साथीसँग बिताइरहेको समयले पुग्दैन। उसलाई सम्झिन अब एउटा कोठा चाहिन्छ, एउटा एकान्त चाहिन्छ। शिरीषको फूल स्मृतिमा त्यसै पुष्टिएर गयो। मटानको झ्याल, अब उसको परिचय सोध्नु या भन्नुको कुनै तात्पर्य थिएन। ऊ अवश्य यिनकी कान्छी बहिनी हुनुपर्छ र त्यस्तै कुनै बेपत्ताको नाउँ राखेकी होली। उसको परिचय पनि त्यो दिन अँध्यारोमै पर्यो, ठिक उसको रोगन जस्तै अँध्यारो रङ्गमा। मेरो साथी अझ के भन्थ्यो कुन्नी, तर अल्मलिरहेको जस्तो देखिन्थ्यो। स्थितिलाई पचाएर पनि सायद उसलाई पचाएँ जस्तो लागेन होला। ऊ छिटो छिटो चुरुट तान्दथ्यो, घरिघरि ढोकातर्फ हेर्थ्यो। म खोक्ने बहानाले उठेर झ्यालसम्म गएँ। त्यसपछि त्यहाँ न वरी नै आई, न अरू कोही। नोकरको हात चिया आयो। हामी धेरै बेरसम्म घरको विषयमा, नोकरीको विषयमा कुरा गरिरह्यौं। विदा भएर फर्कँदा बैठक कोठादेखि लिएर क्याम्पाको निस्कने ढोकासम्म कोही थिएन, एकदम चकमन्न थियो। जेन खुकुरी रामको पेटसँग साटासाट भएको हाम्रो परिचय र हाम्रो घनिष्ठता साथै मैले उसलाई शिवराज जी नाउँले बोलाउन थालिसकेको थिएँ। शिवराज उसको नाउँ। बाजेको पालादेखि आमापट्टिबाट बिग्रिँदै आएको ऊ क्षेत्रीय र गुरुङ श्रेणीको ठिम्बर छोरो थियो। ऊ मभन्दा उमेरले कान्छो, अनुभवले कान्छो। हाम्रो सन्तुलन खाली पेकको भराइ र रित्याईमा मात्र मिलेको थियो। ऊ म जति नै पिउन सक्थ्यो, मेरो कुरा ऊ धेरै चाख दिएर सुन्थ्यो। म प्रति ऊ सधैँ उत्सुक रहन्थ्यो। म प्रति धेरै माया गरे जस्तो देखाउँथ्यो र यसो भनौँ, म प्रति उसको फरासिलो र सत्य हुनुमा कुनै शंका थिएन। तर मैले आफ्नो विषयमा उसलाई सम्पूर्ण केही बताएको थिइनँ र मेरो चाहिने उसप्रति सत्य हुनुमा धेरै ठूलो प्रश्नचिन्ह उठ्छ। सत्य र सोझो त म मेरा कुनै नातेदारप्रति पनि छैन र वास्तवमा म आफैप्रति पनि सोझो र सत्य छैन। यद्यपि उसले जानेको थियो म एउटा 40 उभको बूढो कुमार, भूतपूर्व सैनिक, दोस्रो महायुद्धको एउटा चोट, घर पहाड़मा र यहाँ इच्छा लागे अस्थायी जागिर खानु र लगत्तै फेरि ढाक्रे गिरीमा रमाउनु मेरो जीवनको नियमबद्धता। पैंतालीस टुङ्ग्याउन आँटेको बुढो, तर यो पनि उसलाई थाहा थिएन, कारण म आफ्नो उमेरभन्दा अलिक तन्देरी नै देखिन्छु। एकपल्ट बारमा कतिसम्म मैले उसलाई भनेको हुँ भने केही त आफ्नै रहर, केही त बाबुआमाको करले र केही लडाकु जातिको रगतको उम्लाइले म पल्टनमा भर्ना भएको थिएँ। र पछि एक प्रकारको छालाको रोग अर्थात स्क्याबिसको शिकार हुनु परेकोले पेन्सन खाने हिसाबले लडाईँबाट छुटकारा पाएको थिएँ। मेरो अझसम्म विवाह भएको छैन। यसोभन्दा मैले आफ्नो अनुहार बिगारेको थिएँ, तर रक्सीको आवेगमा उसले थाहा पाएन। यति थियो मेरो तर्फबाट उसले थाहा पाउन सकेको मेरो परिचय। प्रायजसो हामी आफ्नो विषयमा भन्दा अरूको विषयमा धेरै गफ गर्थ्यौं। उसले आफ्नो घरमा निम्ति आएपछि हामी घनिष्ठताको एउटा पर्दा छिचोलेर निकै नजिक आयौं। यसैको आधारमा मैले धेरै उसको घर विषयमा अड्कल काटिसकेको थिएँ। उसले बताएका सामग्रीहरूले नपुगेर पनि म उसको विषयमा धेरै बढाई चढाई सोच्थे, कारण यो एउटा मेरो धेरै छोटो बानी छ। त्यो रात मलाई निकै तातिएर बोल्न मन लाग्यो। धेरै गफ सिद्धिएपछि उसले मलाई सोध्यो, यहाँ त लडाईँमा खप्पिस भएर आउनुभएको मान्छे यहाँ यसै घुमिरहँदा पनि अल्छी लाग्दो हो। मैले आफ्नो गिलास स्वाट्टी पारेर भने, विशेष पल्टनमा मेरो जीवनको कुनै खास रेकर्ड छैन, सुबेदारसम्म भएको हुँ, त्यो पनि भाग्यले गचेर। आफ्नो अफिसको काम अलिक छरितो हुन्थ्यो र मात्र मान्छे एउटा पनि मारेको छैन। फेरि पनि मेरो अनुहार बेस्कन बिग्रियो र फेरि पनि उसले याद गरेन। म भन्दै गएँ, लडाईँ त गरेको हुँ तर मान्छे मार्ने मौका पाइन। जापानीहरूसँग हाताहात हुँदा हाम्रो बटालियनबाट एकजनाले भिक्टोरिया क्रस पाएको थियो र हातखुट्टा हराएर कतिले ग्यालेन्ट्री थापेका थिए, तर मेरो भाग्यमा त्यो थिएन। मेरो शरीरमा विश्वयुद्धको छाप छैन। त्यो छालाको रोग त एउटी जंगली केटी, मैले कुरालाई फनकै गुमाएर भने, डेथ भ्यालीबाट भागेर आउँदा भोग्नु भोगेको हुँ दुःख पनि। कहिले त लेख्न मन लाग्छ तर लेख्न आउँदैन। जीवनलाई दुखित भोग्नु मात्र जीवनको सार्थकता होइन शिवराजजी, सब सारहीन छन्। अहिले जो जीवन बाँचिरहेको छु त्यो मेरो भोगाईको प्रतिक्रिया होइन, हो त भोग्दा भोग्दै जीवन सिद्धिन्छ। म हाँसे र फेरि भन्न थाले, केही हराएर केही पाउनलाई मैले लडिन, पाउनलाई केही पाइन, तर हराएको त अवश्य हो। मैले जानेर हराएको होइन, आफै हरायो, मेरो के लाग्छ, जम्मामा रित्तिएको छु। सुन्नुभयो, मलाई जीवनसँग किन अल्छी लाग्दैन भने, म यहाँ बाँकी जीवन आफ्नो ढंगले जसरी बित्छ त्यसरी बिताउन आएको, म रित्तिएर आएको। क्रमशः मेरो अनुहार बिग्रिँदै गयो। यो बिग्रनुमा उपरान्त मेरो केही नियन्त्रण चलेन। मैले सक्दो बिग्रन दिएर भन्दै गएँ, अब मलाई जीवनदेखि भाग्नु पर्दैन। बिचैमा उसले कुरा काटेर सोध्यो, भागी त रहनु भएको छ नि, बोतलमा गिलासमा। यो भगाई होइन, मैले भने, लडाईँमा जहिले पनि रम खान पाइन्छ र यो मेरो छुट्न नसक्ने लत मात्र हो। तपाईँहरू भन्नुहुन्छ लडाईँमा खुब रमाइलो गर्न पाइन्छ, रमाइलोको साधन त उहाँ झ्याउरे गीत र रम मात्र हो, अरू केही छैन। ठूल्ठूला अफिसरहरू भने खुब मोज गर्छन्, रात रातभर क्यान्टिनमा रक्सी खाएर नाचेर। बिचरा सिपाहीहरूको कसले बुझिदियोस्, विशेष हाम्रा सिपाहीहरू, बाबु बाजेको नाममा खुकुरी चलाउनु छ, उफ्रिनु छ, घरको सम्झना नआइदिए त हुने नि, त्यसो पनि हुँदैन। मलाई युद्धको विषयमा केही बोल्न मन लाग्दैन शिवराजजी। युद्ध भनेको हामी आफू जस्तै मानिसहरू आपसमा काटाकाट गर्नु त हो नि, बढी के हो र? उसले हरेस खाएर सोध्यो, बढी के हो र भन्नुहुन्छ तपाईँ पनि काटाकाट गरिसकेपछि? मैले भने, सत्य मैले काटेको छैन, काटे होलान् अरूले, सायद काट्नै परेर होला। कतिले बमले मरिसकेका दुश्मनका टाउका पनि काट्दै हिँडे, कति रुखपात काट्दै हिँडे, लेखाजोखा किन गरिरहने? विशेष त यो लडाईँको गफ नै गरिरहने सित्तै उसले झन् उत्सुक भएर सोध्यो, तपाईँ विशेष सधैँ यस्तो गफ चल्यो कि मलाई पन्छाउन खोज्नुहुन्छ किन? भन्नुहोस् न, हामीलाई सुन्न कस्तो इच्छा लाग्छ त्यस्तो कुराहरू। बोतलमा बाँकी रहेको रक्सी दुवैलाई बराबर भाग लगाएपछि मैले भने, भनिहालेँ नि, मेरो कुनै खास इतिहास बाँधिएको छैन लडाईँसँग, साधारण बिताएर आएको छु। लडाईँमा जानु अघि आफैलाई एउटा मेसिनमा परिणत गर्नुपर्छ, कसैको माया गर्नु हुँदैन, त्यति भए पुग्छ। उसले गिलास रित्याउँदै हाँसेर भन्यो, त्यो त मलाई पनि थाहा छ, मलाई त्यति केटाकेटी नसम्झिनुहोस् न। सिपाहीहरूले भनेका, मैले केही गम्भीर भएर भने, मायालु हुनेलाई मायालुको र स्वास्नीको धेरै सम्झना आउँछ रे। अमेरिकन र गोरा सिपाहीहरू तकिया अँगालेर सुत्छन् रे। हाम्रा लाउरीहरू रंग उडिसकेको मायालुको तस्विर हेरेर चित्त बुझाउँछन्। झोलामा प्रेम लहरी सबैसँग हुन्छ। अकबर बीरबल तोता मैना र कोकशास्त्रको किताब सर्कुलर गरेर पढ्छन्। भन्नुहोस् त, युद्धले मानिसलाई कतिसम्म बोका बनाउँदो रहेछ। गोरा सिपाहीहरू त स्वास्नी मान्छेको छायासम्म देख्नु हुँदैन, त्यसै मातिन्छन्। तर मेरी मायालु थिइन, मैले जोडसँग आफ्नो गिलास अठ्याए। सिलाभरको भाइ कुचिसक्थ्यो, तर काँसले आफ्नो धर्म छोडेन। उसले चित्त नबुझाएर भन्यो, यो त लडाईँको साधारण कुरो, सिपाहीहरूको साधारण मनोवृत्ति। चाहनुभयो भने त तपाईँको आफ्नो युद्ध दर्शन भन्न सक्नुहुन्छ, दुश्मनहरूसँग जम्का भेट भएका गफहरू हाँक्न सक्नुहुन्छ। मलाई लाज लाग्यो आफ्नो कुराले स्तर नपाएकोमा। तै लाज बचाउँदै भने, तपाईँ साधारण तर कुरा त प्रमुख नै हो। एउटा सिपाहीबाट तपाईँ कस्तो गफको आशा राख्नुहुन्छ शिवराजी? सिपाही जहिले पनि उत्तालो हुन्छ। अब खाने काम गरौं। मैले पन्छाउँदैछु, यो उसले राम्रैसँग बुझ्यो। हामी भान्सा घरतिर गयौँ। भात खाइसकेर आउँदासम्म हाम्रो केही खास कुरा भएन। चुरोट तान्दा तान्दै उसले घडी हेरेर तर्साँदै भन्यो, लौ बित्यो, अब जानुपर्छ। बढी सुतेकी हुन्न, थाहा पाए कि ठाडै कराउँदै आउँछे बिताउँछे। मुजुरानी नभनौ भन्दा भन्दै मेरो मुखबाट अकस्मात फुस्क्यो। अप्ठ्यारो लागेर म एकछिन घोप्टिएँ। उसले स्वाभाविक स्वरमा भन्यो, ऊ त चुति सक्छे, बढी मध्यराततिर मात्र सुत्छे। विशेष मुजुरामा अरूको विरोध गर्ने स्वभाव छैन। मैले रक्सी खाएकोमा उसलाई गुनासो छैन, बढी मान्दिन, रिसाउँछे। फेरि मलाई त्यसैको बढी माया लाग्छ। किन? एउटा प्रश्न चिन्ह मेरो आँखा अघि देखा पर्यो, लगत्तै हरायो। मुजुरामा विरोध छैन, मलाई रमाइलो लाग्यो। उसलाई मैले रोक्न सकिनँ, ढोकासम्म पुर्याएर फर्केँ। रक्सियाहरू भेटघाट भएको कोठा जथाभावी भइरहेको थियो। वास्ता नगरी म खाटतिर जाँदै थिएँ। ठिक शिवराज बसेको कुर्सी मुनि एउटा कागजको टुक्रा खसेको रहेछ। जिज्ञासावश उठाएर हेरेँ, त्यो एउटा तस्विर थियो, उल्टो फर्केर खसेको। छर्लङ्ग अक्षरमा लेखिएको थियो, सकम्बरी। साँच्चै रक्सीहरू यस्तै हुन्छन्, कहाँ के खस्यो पत्तो पाउँदैनन्। शिवराजले यहीँ झारेर गएछ क्यार। अरूको घरमा अथवा बारमा छुटेको भए कत्रो गाई जात्रा हुन्थ्यो, धन्न म कहाँ छुट्यो। तस्विर पल्टाएर हेर्ने आँट मैले गरिन, नहेरे पनि हुन्छ, देखेकै हो सकम्बरी। मैले हिफाजतसँग आफ्नो कोटको खल्तीमा राखेँ, भोलि गएर बुझाउनु थियो। दस बजेर लागिसकेको थियो। म झ्यालमा बसेर शिवराजसँग भएका कुराहरू दोहोऱ्याएर सम्झिन थाले। मेरो अरू काम थिएन र केलाउनु पर्ने कुनै समस्या पनि थिएन। रित्तो मान्छे तकियामा टाउको राख्यो कि बिहान नहुन्जेलसम्म बोल्नै पर्दैन। सोच्नलाई पनि मसँग कुनै सामग्रीहरू रहँदैन थियो। एक किसिमले सलल्ल बगेको सजिलो मेरो जीवन छुटकारा पाइसकेको।
चुडी गर्दा गर्दै कसै फुलिसक्यो, राजै कसै फुलिसक्यो। हो लुछा चुडी गर्दा गर्दै कसै फुलिसक्यो, राजै कसै फुलिसक्यो। ठुङ्गे फुल फुल्थ्यो मनमा, फुल नै भुलिसक्यो। Mm-hmm.
श्रुति संवेग, श्रुति संवेग, श्रुति संवेग।
यो घरका केटीहरू अनौठा अनौठा छन्। यही विचार गर्दै म सामुन्नेको चोकमा आइपुगिसकेको थिएँ। पहिलो पटक आएपछि 15 दिनको एउटा लामो पर्खाइ भनौँ, म्याथ सिद्ध्याउँदै दोस्रो पटक आएको थिएँ। तर त्यो आउनुमा मेरो कुनै खास रुचि थिएन। रुचि हुनु अथवा रुचि देखाउने उमेर मेरो छैन, यो मलाई राम्रैसँग थाहा छ। एउटा नहेरेको तस्विर फर्काउनु थियो शिवराज्यलाई, बढी केही थिएन। घरको वातावरण उस्तै थियो, मोटर त्यही थियो। त्यो एक चोक्टो चौरमा निलो फूलको केही पातलिँदै गएको रङ्ग केवल मुजेराको खुट्टा थिएन। म केही खोज्दै गइरहेको थिएँ होला, त्यसैले अनायास त्यो कलिलो घाममा झण्डै आङसम्म आएको जाईको झ्याङ उता एउटा सुनौलो मुडुलो टाउको उठाएर पर्खालमा केही गर्न लागे कि केही हेर्न लागे कि सकम्बरीलाई देखेँ। धुवाको एउटा खिरिलो घाममा टल्कँदै हराइरहेको देख्दा मैले थाहा पाएँ ऊ चुरुट तानिरहेकी छ। जाईको झ्याङमाथि टाङ्गिएको एउटा सुनौलो खप्पर, एक रेखा धुवा र अलिक माथि पर्खालमा झुन्ड्याएर फुलाइएका सायद चुनगाभाका केही बोटहरू आँखालाई केन्द्रीभूत पारेर खालि त्यही दृश्य मात्र हेर्दा त्यो साँच्चै एउटा अनौठो चित्रकलाको नमुना भइरहेको थियो। तर त्यो दृश्य मैले धेरै बेर हेरिन। आफू एक्लै पछिबाट आइरहेकोमा अलिक अप्ठ्यारो लाग्यो। बोलाउँ भने नाउँ लिन असजिलो, खोखो अलिक अशिष्ट भइने। तर त्यस स्थितिमा उसले मलाई धेरै बेर राखिन। एकाग्र भएर बसेको बिरालोले कोही आएको थाहा पाउन साथ लगत्तै टाउको घुमाए जस्तै फनक्क फर्केर हेरी। गला धेरै खुला भएको चोलोबाट देखिने गर्दन मुनिको हाड र बेस्कन उभो उठेको छाती देख्दा हाँसो र वितृष्णाले एकसाथ मलाई छोप्यो। हो, मैले त्यति मात्र हेरेछु, त्यति मात्र देखेछु। ऊ चाँडै विवस्ता अनुभव गर्ने खालकी स्वास्नी मान्छे थिइन, यो मलाई पहिले पनि ज्ञात भइसकेको थियो। त्यसैले उसले कुनै पनि बाधा अनुभव नगरी सजिलैसँग भनी दाईलाई भेट्न आउनुभएको होला, वा बाहिरतिर जानुभएको छ, एकछिन पर्खनुहोस्, कति बेरमा आउनुहोला, अब आइहाल्नुहुन्छ भन्दै जाईको झाङबाट लम्केर यता नछेलिने ठाउँमा आई। चुरुटको ठुटो उसका झिना औँलाहरूमा सतर्क अड्किएको थियो। एक अन्तिम सर्को तानेर उसले ठुटो भुइँमा फाली। म प्यान्टको खल्तीमा हात हालेर भुइँतिर हेरेर उभिरहेको थिएँ। उससँग बोल्ने मैले आवश्यकता देखिन। एकछिनको चकमनालाई चिर्दै उसले भने, यहाँको डेरा सहरमा होइन, मलाई शिवले भन्नुभएको। प्रशस्त दृष्टता भएकी स्वास्नी मान्छे हुनुपर्छ यो, आफ्नो दाईलाई शिव नाउँले बोलाउँदै रहेछ। मैले उसको कुरा नसुनेकोमा उसले फेरि भने, कुरा सुन्नु भएन कि क्या? त्यसपछि जसँग भएको एउटा बहाना जस्तो गरेर मैले भने, होइन, यी पर्खालमा झुन्ड्याइएका सुनगाबाहरू कहाँबाट जम्मा गर्नुभएछ भनी विचार गर्दै थिएँ। यहाँ त अरू ठाउँमा मैले देखिनँ। घामको उज्यालोमा मुखे उज्यालो पार्दै उसले भने, फूलको मलाई शोक छ। सायद हाँस्नु र खुसी हुनुको उसको सीमा यति नै होला। ऊ भन्दै थिए, यो विशेष ठाउँबाट मगाएको, यी फूलहरूको आफ्नो विशेषता छ। यता हेर्नुहोस्, यो हाँगामा कोपिला जस्तो पलाएको छ, देख्नुभयो? यो यही फूलको प्रमुख अङ्ग हो, यसले किरा मार्छ। यसलाई जीवघातक सुनगाबा पनि मान्छन्। भँवरा, मौरी, अरिङ्गाल यहाँ आउनै हुँदैन। उत्सुकतावश म पनि उसैको बगलमा उभिन पुगेछु। हावाको एउटा पातलो नदेखिने धर्सोले मात्र हामी दुईलाई अलग राखेको थियो। त्यसबेला ऊ प्रशस्त रमाउँदै भनिरहेकी थिए। उसको पातलो औँला फूलको छेउछाउमा हल्लिरहेको थियो। भौरा अथवा मौरीको स्वरको चेतना पाएपछि यी कोपिला जस्ता थैलाहरूले आफ्नो मुख पाउँछन्। यहाँ के छ कुन्नी, किराहरू फूल छोडेर यसभित्र पस्छन्। एउटा थैलामा एउटा भौरा पछिसकेपछि यसले आफ्नो मुख बन्द गर्छ, किराभित्र निसासिएर मर्छ, असाध्य रमाइलो हुन्छ। अहिले किरा आएको छैन, नत्र तपाईँले पनि देख्नुहुन्थ्यो सुयोगजी। मैले तर्सेर उसलाई हेरेँ, तर उसले मलाई हेरेकी थिइन। सम्झे स्वास्नी मान्छे साँच्चैकै कि दृष्ट हो, उति दृष्ट मेरो के लाग्छ। मलाई उसको अनुहार हेर्दा एउटा अर्कै भावनाले कुदकुद आयो। यो सुनगाभाको फूलले किरा मार्छ त ऊ यो विधि रमाउनु पर्ने किन? अहिले त बोल्ने आवश्यकता मात्र होइन, उससँग कुरा गरिरहन रहर लाग्यो। मैले खल्तीबाट चुरुटको बट्टा झिकेर उसलाई दिएँ। उसले निसङ्कोच एउटा झिकी सल्काइसकेपछि मैले सोधेँ, भमरा बस्ने नपाएपछि यो फूलको के अर्थ? पछिबाट लाज लाग्यो, कस्तो सस्तो कुरा सोधेछु। त्यसै त सिपाही, तर उसले मेरा कुरालाई त्यति सस्तोसँग लिइन। चुरुटको धुवा फुरुरु छोड्दै उसले भने, फूल बिग्रिँदैन, सुरक्षा पाउँछ। उसप्रतिको मेरो रहर अझ बढ्दै गयो। मैले उसलाई नहेरी भने त्यसो भए निरुद्देश्य यसलाई नफुलाउनुहोस्। फूलको कुनै न कुनै सार्थकता हुनैपर्छ। जुन फूलको फुल्नुमा र आफूलाई लुटाउनुमा केही विशेषता छैन त्यसले जीवघाती तन्तु आफूसँग राख्छ भने त्यस विशेषतालाई के विशेषता मान्ने? ओइलाउनु र झर्नु त यसले पर्छ भने एउटा विद्रोहसँग खेलेर सिद्धिन किन नसक्ने? मैले आफ्नो भनाइको प्रभाव उसको अनुहारमा हेर्न खोजेँ, तर ऊ जस्ताको तस्तै थिए न मलाई नै हेरिरहेकी थिए। त्यसपछि फूलबाट आँखा हटाएर मलाई हेर्दै भनी, फूलबाट तपाईँ कति चाँडै जीवनको थोत्रो दर्शनतिर लाग्नुभयो। मैले निधार गाँठो पारेँ। ऊ भन्दै गई, आफ्नो निम्ति फुल्नु, आफ्नै निम्ति फक्रिनु, झर्नु जस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भवरासँग लाप्पा खेल्नै पर्छ। झर्न त पर्छ भने भवराको चोट सहेर किन झर्ने? आफू मात्र झर्ने, आफ्नो इच्छाले झर्ने। कति निस्सार थियो उसको जीवनप्रतिको भावना र कति निष्ठुर पनि। ऊ मदेखि एक हात जति टाढा थिए। एक धर्चो हावाको भरमा मैले उसलाई छोएको छु भन्ने विश्वास पनि अब त अलमल्लिसकेको थियो। शिवराज आइपुगेको थिएन, मेरो रहर मेटिएको थिएन। मैले भने, त्यो त फूलको कुरा भयो। हो, जीवनलाई फूल सम्झनेहरूका कुरा, उसले थपी। मेरो अनुहारमा एउटा विकृत भाव क्रमशः आउन लागेको थियो। सारा स्थितिलाई लत्याएर भए पनि मैले उसको दुब्लो शरीरभित्र चलेको सास, छातीको उठाएर बसाईमा प्रष्ट हेरिरहेको थिएँ। मलाई रमाइलो अनुभव भइरहेको थियो, तर मलाई यस्तो हुनु दिनु थिएन। मैले भने, भवरासँग जुन लाप्पा खेलिन्छ त्यो लाप्पा कहाँ हो र? उसले बिचैमा कुरा काटी, सोझो भन्नुहोस् न, त्यो त प्रेम हो, प्रेम। प्रेम पनि कुनै बाध्यता होइन, प्रेममा गएर पिल्सिनै पर्छ, यो पनि कुनै अनिवार्य छैन। एक्लो बाँच्न सकिन्छ, एक्लो। तपाईँको फूलले त्यो कहाँ सिकाएको थियो त? आफू एक्लो बाँच्ने र भेटेकालाई मार्ने पो भनेको होइन? मैले प्रश्न गरेँ। उसले त्यही बुलेट पड्केको जस्तो आवाजमा भनी, हो, त्यो फूलको कुरा भयो, तर मर्न आउने मर्छन्, मेरो भन्नु केही छैन, गर्मी भयो, भित्र हिँड्नुहोस्। दोस्रो पल्ट सर्लक्क उभिएको शरीरमाथि राखिएको एउटा सुनौलो टाउको पछि लागेर म त्यस घरको मूल ढोकाबाट फेरि त्यही बैठकमा गएँ। ऊ मलाई त्यहीँ पर्खाएर गइहाली। आफै सम्झन थाले, कस्ती निस्सार स्वास्नी मान्छे छ यो, यसको रगतमा मानव विरोधी तत्व बहन्छ क्यार। तर होइन, उसको दाईलाई ऊ माया गर्छ, त्यसैले शिवराज उसलाई अरूलाई हेरी बढ्ता माया गर्छ। सकम्बरी के जीवनहीन प्रेमहीन होली त? ऊ जस्ती होस् मेरो के लाग्छ? मैले पनि 45 वर्षको उमेरसम्म कुन स्वास्नी मान्छेलाई प्रेम गरेर? म प्रशस्त बुढो भइसकेँ, मलाई प्रेम र स्वास्नी मान्छेसँग के चासो, के स्वार्थ? एकछिनपछि ऊ ढोकाबाट कराउँदै आई, तपाईँलाई सायद फूलको शोख छैन, उसले हातमा अर्को चुरोट लिएकी थिए। एउटा सिपाही र फूल, कस्तो अमिल्दो कुरा। आफ्नो हाँसोको सीमा मोहडा उज्यालो पार्दै ऊ लगत्तै गई। मैले थाहा पाएँ ऊ हाँसेर गई, तर कस्ती रहेछ, प्याच्चै सिपाही भनिदिए। शिवराजले मेरो सब कुरा यसलाई भन्दो रहेछ, गजबको मान्छे। मैले पहिलो दिनै सम्झेको थिएँ यसलाई सम्झन एउटा छुट्टै कोठा चाहिन्छ, छुट्टै एकान्त चाहिन्छ, अवश्य चाहिन्छ। तर जे होस्, यसको धारणा स्वास्नी मान्छेमा लागू हुन सक्दैन, ऊ आफैले पनि हुन सक्दैन। स्वास्नी मान्छे स्वास्नी मान्छे नै हो, फूल फूलै हो। म बुढो सिपाही, मलाई फूलको शौक छैन, तथापि स्वास्नी मान्छे मेरो मस्तिष्क दुखेर आयो। मैले फूलदानमा भरिएका ताजा निला फूलहरू खेलाएर आफैलाई बिर्सन खोजेँ। तर यहाँ पनि स्वास्नी मान्छे, यहाँ त झन् मुजुरा भन्ने स्वास्नी मान्छे छ, एउटी राम्री स्वास्नी मान्छे। भाग्यवश छिँडीबाटै बढीको नाउँ लिँदै शिवराजी पस्यो। मैले केही छुटकारा अनुभव गरेँ। मलाई देख्न साथ उसले भन्यो, बरीले तलै भनी, धन्दा नमान्नुहोस्, यसलाई आफ्नै घर सम्झनु भए हुन्छ। मैले खल्तीबाट एउटी स्वास्नी मान्छेको नहेरिएको तस्विर झिक्दै भने, तपाईँले यो तस्विर हिजो मेरो डेरामा छोड्नु भएछ, म त्यही दिन भनी आएको, लिनुहोस्। उसले तर्सँदै भन्यो, हरे म कस्तो लवस्तर हो, अरू ठाउँमा छुटेको भए? सकम्बरीको तस्विरलाई मायालु आँखाले हेर्दै उसले आफ्नो वालेट अघिल्तिर राख्यो। मेरो खल्तीबाट एउटा समस्या भाग्यो, एउटा मानव विरोधी तत्व भाग्यो, धृष्टता भाग्यो। बाहिरबाट आएको कचिङ्गले हामी दुवैजना एकाग्र हुन सकेका थिएनौ। ऊ त सधैँको अभ्यस्त मान्छे, मलाई चाहिँ अनौठो लागिरहेको थियो। तिमी अलिक मधुर स्वरले बोल्न सक्दिनौ बरी, एउटा बुढौली लागेको आवाज आउँछ। कति चुरोट खानुपर्छ बरी तिमीलाई, अर्को मसिनोलाई जालो आवाज आउँछ। बरी दिजु, लाउरीहरूले गाउने गीत गाउनुहोस् न, अनि एउटा फुक्का खेतका छुट्छ। मैले कुरा टाल्नलाई साथीसँग सोधेँ, यहाँ सधैँ तपाईँ ताजा फूल राख्नुहुन्छ नि शिवराजी, तर मैले कुरा धुत्ने उद्देश्यले भनेको होइन। उसले हाँस्दै उत्तर दियो, बरीले भरिदिन्छे सधैँ, मुजुरालाई इसफको चाख छैन, मेरी कान्छी बहिनीसँग मेरो भेट नै हुँदैन, म उठ्दा ऊ पढ्न गइसकेकी हुन्छे, म फर्कँदा ऊ खाएर सुतिसकेकी हुन्छे, कुरा टुङ्गिन पाउँदैन, ढोकामा चिच्याएर देखा परी उही बरी, शिव तपाईँलाई भान्सा गर्नु पर्दैन, आज हिँड्नु सुयोगजी, तपाईँ पनि भान्सामा जाउँ। मैले लाज मान्दै भने, होइन म डेरामा खाइहाल्छु नि। डेरामा कसले पकाइदिन्छ तपाईँलाई, भान्से राख्नु भएको होला, मिठो लाग्छ के, बिहा गर्नुहोस्, अब बुढो भइसक्नु भयो। बरीका यी वाक्यहरूले एक क्षण त मलाई व्याकुल बनायो, सम्झे जथाभावी बोल्छे, कति पनि लाज मान्दिन, साँच्चै कस्तै मापाकी छ यो स्वास्नी मान्छे, कति सहजैसँग घरि सिपाही भन्छे, घरि बुढो मान्छे भन्छे, यसलाई आफ्नो दाईको अलिक लाज पनि लाग्दैन क्यार। म बिदा लिएर छिटो छिटो डेरातर्फ आएँ। बाटामा मलाई एउटै घाउले पिरोलिरह्यो, म बुढो भएछु, बुढो भएछु मात्र होइन, बुढो देखिएछु, तर टाउकोले टेकेर स्वीकार गर्नु परेको थियो त्यस सत्यलाई। बुढो त म निश्चय नै भएको हो, कसो गर्ने, तन्देरी देखिनलाई र केही पाउनलाई मेरो जीवनले पनि लोभ गर्ने हो र, मसँग छ नै केर, म त रित्तिसकेको एउटा भाँडो, एउटा निस्सार्थ हुँ। आफैले आफैलाई सान्त्वना दिएर पनि मैले कति चित्त बुझाउन सकिनँ, दिनभरि मनमा अशान्ति भइरह्यो। त्यसपछि निकै दिन बित्यो, मैले बारमा जान छोडेँ, शिवराज पनि म कहाँ आउँदै आएन, त्यस घरमा तेस्रो पटक जाने आँट मैले गरिनँ। बरी एउटा ढङ्गले बोल्न जान्दिनँ, त्यहाँ किन जाने सित्थै, न सम्मान, न शिष्टाचार, न माया, उससँग भेट भएको दोस्रो पटकमै ऊ त्यस्ती, तेस्रो चौथो भेटमा आज कस्ती होली, के भन्छे के भन्दिनँ, कति लाज पार्ने हुन्, केही हुँदैन रे मलाई, आत्मग्लानी त हुन्छ। साँझ सधैँ झ्यालबाट पेटी उताको चल्ती पसललाई हेरेर चित्त बुझाउँथे, यसभन्दा अर्को साधन नै मेरो थिएन। पसल हेर्दै विचार गर्थे, साँझको रमझम छिचोलेर पसलले साउ सधैँ घण्टा दुई घण्टाको निम्ति कतै जान्छ, त्यसपछि सधैँ पसलनी र एउटा 16 वर्षे सोडा पानी बेच्ने छिटोको प्रेम कथा सुरु हुन्छ, त्यही लेखिन्छ त्यो कथा, त्यही अव्यक्त र असीम भनिदो सन्तोषको सीमामा पुगेर मेटिन्छ। पसलनी विश्वासी छे ठिटोको निम्ति र ठिटो प्रेम गर्छ पसलनीलाई, अति चर्को प्रेम, कुन्नी के लोभमा, कुन्नी के प्रेरणामा, यो पनि त जीवन हो, यो पनि त प्रेम हो। सुन्दथे पसलनीका दुईटै फोक्सामा छेरोकका ठूल्ठूला खोपिल्टा परिसकेका छन्, मेरो भान्से केटो त्यहाँ सामान किन्न घिनाउँछ, अब हद्द बाँचे ऊ 2 वर्ष बाँच्ने, ऊ सबै भन्छ, कति अज्ञानी छ पसलनी आफैप्रति र कति सुखी पनि छ। उसले पनि आफूसँग एउटा जीवघाती तन्तु राखिदिए हुने, तर होइन, उसँग छ के, त्यो ठिटोलाई उसले आफ्नो छातीको सबै कीटाणु नासो दिएर मर्दिन त, अवश्य यही हुन्छ। यस्तै त हो नि मानिसको प्रेम, जो कुनै पनि ठाउँमा आफ्नो अस्तित्वलाई कायम राख्छ, मानिसहरू निस्सार प्रेममा र प्रेम निस्सार मानिसहरूमा सँगै सधैँ अगालिएर हिँडेका छन्। खोक्रो फोक्सोमा सास फेरुन्जाल त्यो ठिटोसँगै पसलनी प्रेम गर्छे, सायद मासुको तिर्खा मेट्छे र त्यो ठिटो पसलनीलाई त्यस्तै सजिलो वातावरणमा पाउन्जाल प्रेम गर्छ, कुन्नी आफ्नो कुन तिर्खा मेट्छ। पसलको भित्री भागमा अँध्यारो पारेर पसलनीलाई अंगालो हाल्दैमा ठिटोको प्रेम सीमित हुन्छ, के अर्थ छ त्यस प्रेमको, के मूल्य छ त्यस प्रेमको, यति विचार गर्दा गर्दै म भौतारिएर कहाँ पुग्छु, विचलित हुन्छु, मैले कसैसित प्रेम नै गरिन, तर मैले स्वास्नी मान्छेलाई छोएको छु। क्रमशः मेरो अनुहारमा म विकार अनुभव गर्छु र आफैलाई टोलाउन फेरि त्यो शिरीषको घारीभित्र लुकेको घर सम्झन्छु। हो, म बुढो भइसकेँ, ममा त्यो ठिटोको जस्तो ताउ आउँदैन, मलाई प्रेमको मूल्य खोज्नु छैन। अब त शिरीषका नीला फूलहरू पनि केही बेरङ्गी हुन थालिसके होलान्, आफ्नो रुखसँगको म्याच सिद्ध्याएर मोहलाई करवलले हटाएर झार्न थालिसके होलान्। आफै आफ्नै इच्छाले कत्रो भिन्नता छ सकम्बरी र पसलनीमा, दुवै कस्तरी विपरीत दौडेका छन्। के हो र सकम्बरी, दजाएर हेरे पसलनीले माथ गरिदिन्छ बरीलाई। सड़कमा साइकलको घण्टी बजेको सुनेर झस्कँदै मैले हेरेँ, शिवराज आएको थियो। एक किसिमले मलाई खुसी पनि लाग्यो। ढोकाबाट ऊ गुनासो गर्दै पस्यो, तपाईँ कस्तो बेपत्ता हुनुभएको, मैले फुर्सद पाइन रे, तपाईँको के काम, मायामा र लाग्नुभयो जस्तो छ। उनी शिवराज किन मसँग साह्रै आत्मीय हुन चाहन्छ, शंका लाग्थ्यो। उसको पनि बिहे गरिदिनुपर्ने तीनजना बहिनीहरू छन्, तर शंका पनि कति व्यङ्ग्यात्मक। उसको त्यस्ता लहलहाउँदा सुकुमारी बहिनीहरू कसमा के खोज्छ र, मैले खुसी व्यक्त गर्दै भने, यता केही सन्चो नभएर नत्र आइहाल्थे नि। उसले विश्वास गरेन, मलाई हेरेर मेरो बिसन्चो हुनुलाई पत्याएन। उसले भन्यो, दुब्राउनु भएको छैन नि, औषधि खाना छोड्नुभयो कि कसो, किन छाड्थे, खानालाई जहाँ पनि दबाइहाल्छ नि, यो युग नै अल्कोहलको, यसदेखि टाढा कहाँ जानु छ र। त्यसपछि शिवराजलाई बोल्ने फुर्सद भएन, धेरै दिनको निचोड एकैचोटि निकाल्न चाहन्थ्यो। फेरि भरि बोतलहरू मगाइयो, रित्याइयो, कहाँदेखि कहाँ पुगियो, कहाँ पसल्ने, कहाँ सोडा पानी बेच्ने ठिटो, कहाँ निस्सार प्रेम, कहाँ सकम्बरी। सबै बिर्सेर म केवल अल्कोहलको प्रतिक्रियामा सास फेरिरहेको थिएँ। विदा हुने बेलामा वास्तविकताको एक तह पिल्चाउँदै उसले भनिहाल्यो, पर्सि बरीको जन्मदिन तपाईँलाई निम्तो छ, कृपया उपहार जस्तो केही नलिएर आउनुहोला, त्यो बरी थाप्दिन, फेरि मुखमा झटारो हानेर फर्काउन बेर छैन। मलाई साँच्चै मुखमा झटारो आए जस्तो लाग्यो, केही घोप्टेर भने, कोसिस गर्छु। कोसिस गर्छु होइन, म तपाईँलाई यहीँ आएर लग्छु, उसले भन्यो। ऊ हतारिँदै गइहाल्यो, बसले छोडेको पेसेन्जर जस्तै म जिल्लिएर उभिरहेँ। सम्झेर आएर त उसले लग्छ लग्छ, कति ढिप्पी गर्न सक्छ शिवराज, तर जाने कसरी, बुढो मानिस ठाँटिएर आउँछ भन्ने कि सकम्बरीको मुख न हो, उपहार नबोकी उही पनि उपलक्ष्य परेको दिनमा झ्याउरे भएर जाने पनि कसरी, ठाँटिएर त म सधैँ हिँड्छु, यो सकम्बरीलाई थाहै होला। हरे, यो जन्मदिवस पनि मुजुराको भइदियो हुने, केही शानसँग त जान पाइन्थ्यो, तर यहाँ मुजुरा बैठकसम्म पनि देखा पर्दिन, यसो दाउ गरेर भाग्नु पर्ला त्यो दिन, अवश्य भाग्छु, यही निश्चय गरेँ मैले।
me दिने तिमी हुनु।
पारिजात अर्थात विष्णु कुमारी वाइवा, आज वाचन गरिएको उहाँकै उपन्यास शिरीषको फूल पृष्ठ 16 आएर समय सकिएको छ। 17 पृष्ठदेखि यसको वाचन अर्को शुक्रबारको श्रुति सम्वेगमा हुनेछ। आजको लागि हामीले बिदा लिने बेला भएको छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेग तपाईँलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shruti@unn.com.np shruti@unn.com.np। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा कथाकार महेश विक्रम शाहको मदन पुरस्कार प्राप्त कथा संग्रह छापामारको छोरोबाट दुई कथाहरू लिएर आउनेछौ। त्यस बेलासम्मका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै कार्यक्रम उत्पादक अच्युत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि बिदा चाहन्छौ। शुभरात्री।
श्रुति सम्वेग, श्रुति सम्वेग, श्रुति सम्वेग।